नमस्कार, अन्तरसंवादबाट सन्तोष रेग्मी। पटक पटक गठित आयोग र अध्ययन समितिहरूले मन्त्रालयको संख्या घटाउन दिएको सुझाव वर्तमान सरकारले कार्यान्वयनमा ल्याएको छ। मन्त्री परिषदको कार्य विभाजन नियमावली 2074 गरेको व्यवस्थामा सुधार गर्दै हिजो बसेको मन्त्री परिषदले 22 झारेर मन्त्रालयको संख्या 18 कायम गरेको छ। त्यसैगरी सरकारले हालै ल्याएको 100 सुधारका कार्ययोजना कार्यान्वयनका क्रममा देखिएका जटिलता अध्यादेश मार्फत हटाएर ती कार्य प्रारम्भ गरिएको जनाएको छ। यसैबीच सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले संसदमा संयुक्त बैठकमा प्रस्तुत गरिरहँदा पूरा समय प्रधानमन्त्री संसदमा उपस्थित नभएको विषयलाई विपक्षीहरूले मुद्दा बनाएका छन्। नीति तथा कार्यक्रममाथि प्रधानमन्त्रीले नै जवाब दिनुपर्ने उनीहरूको माग छ। पछिल्ला सुधारका प्रयास र समसामयिक विषयलाई संचार क्षेत्रले कसरी लिएको छ, आजको अन्तरसंवादमा हामी यसै विषयमा केन्द्रित हुनेछौ। संसद र सरकारका गतिविधिबारे लामो समयदेखि कलम चलाइरहनुभएका वरिष्ठ पत्रकार हरिबहादुर थापा अन्तरसंवादमा कुराकानीका लागि हामीसँग प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ। थापाज्यू, स्वागत छ यहाँलाई। अब सरकारले जसरी सुधारका कामहरू थालेको छ, हिजोको मन्त्री परिषदको निर्णयले कार्य विभाजन नियमावलीमा जसरी परिवर्तन गरेको छ अथवा कार्य विभाजन नियमावली 2083 ल्याइएको छ र मन्त्रालयको संख्या घटाइएको छ, यसबारे यहाँको के प्रतिक्रिया छ?
मन्त्रालयको संख्या अधिक भयो भन्ने हाम्रो पुरानो गुनासो यो चाहिँ 2048 यता मन्त्रालयको संख्या 15-16 राख्नुपर्छ र मन्त्रीको संख्या पनि कम हुनुपर्छ भन्ने व्यक्तिगत होइन, यो चाहिँ हाम्रा 48 यताका प्रशासन सुधार आयोगले दिएका हरेक रिपोर्ट र विज्ञहरूको बहसमा आउने संख्या नै 15 हो। अझ 18 पनि होइन, त्यसलाई पनि 15-16 भन्दा बढी चाहिँदैन, किनभने अझ हामी यो त्यो चाहिँ केन्द्रीकृत शासन पद्धति हुँदाका बखतै 15 माग हो भनेपछि त्यो सुझाव हो। अब अहिले त झन् सङ्घीय पद्धतिमा गइसकेपछि 15 पनि आवश्यक हो कि होइन नि बहस हुँदै थियो, तर 18 आयो संख्या घट्नु 22-18 आउनु स्वाभाविक छ, त्यो ठिक हो। र अर्को चाहिँ तपाईँले जसरी प्रारम्भमा भन्नुभयो सरकारले केही काम गर्न खोज्दैछ, अब यो सरकारले अब प्रारम्भिक कामहरू ठिक छ, तर कतिपय कामको उसको प्रक्रिया र पद्धति चाहिँ ठिक बाटोबाट गएन कि भन्ने आम प्रश्न उठेको छ। कतिपय कुराहरू सुधार गर्दा पनि विधि अप्नाउँदा र स्वेच्छा त्यो विधि नअपनाइएको खण्डमा त्यसलाई स्वेच्छाचारिताको व्याख्या हुने क्रम बढ्छ, त्यो कारणले गर्दा सरकारको काम कारवाहीको शैलीले शैली जसरी अप्नाएको छ त्यो चाहिँ अलिकति ठिक भएन कि भन्ने हो। त्यो कारणले गर्दा अध्यादेश चाहिँ संसद अधिवेशन आह्वान गरिसकेर बैठक आह्वान गरेर चाहिँ अध्यादेशतिर जाँदाखेरि यो चाहिँ विधिको बाटो भनिँदैन, यो चाहिँ भोलि चाहिँ विधि उल्लङ्घनको एउटा प्रमुख सूत्रमा अध्यादेशलाई मानिन्छ विधि उल्लङ्घन, र यो त्यसरी ल्याएको कानूनलाई चाहिँ आम तहमा र अन्तर्राष्ट्रिय तहमा र हाम्रो प्रचलित कानुनी जुन व्याख्या बहस हुन्छ त्यसलाई अध्यादेशलाई चाहिँ छद्म काम भनिन्छ, छली काम भनिन्छ, छलेर अनुकूलमा लग्यो भन्ने चाहिँ यो मान्यता राखिन्छ। त्यो कारणले गर्दा काम गर्दा पनि त्यसलाई चाहिँ सही बाटोबाट गर्यो भने त्यसको प्राप्त हुने उपलब्धि र त्यसले जाने म्यासेज चाहिँ राम्रो हुन्छ भन्ने हो।
हजुर, अब अध्यादेशबारे केही बेरमा म यहाँलाई जिज्ञासा पनि राख्नेछु। अहिले चाहिँ जसरी मन्त्रालयहरूको संख्या घटाइएको छ, यहाँले पनि पटक पटक लेख्नु भएको छ कि त्यसले विकृति ल्यायो भनेर, होइन 48 पछिका धेरै यहाँका समाचारहरू टिप्पणीहरूमा ती विषयहरू छन्। अहिले जसरी घटाइएको छ, अब यसले के क्षेत्रमा कुन क्षेत्रमा यसले चाहिँ सकारात्मक चाहिँ प्रभाव पार्छ?
यसले अब हाम्रो जुन किसिमले साधन स्रोतहरू धेरै मन्त्रालय हुँदा साधन स्रोतदेखि मन्त्रीको संख्या पनि बढी हुन्छ, अनि साधन स्रोत छरपष्ट हुँदाखेरि काममा चाहिँ फोकस हुँदैन, किनभने अर्को चाहिँ धेरै निकायहरूमा काम हुँदाखेरि बाजिने र अनि हामी कहाँको सबैभन्दा ठुलो समस्या चाहिँ के हो भने मन्त्रालयहरू टापु टापुमा जस्तामा सीमित हुने र अनि एक मन्त्रालयले अर्को मन्त्रालयलाई असर गर्ने, त्यो कारणले गर्दाखेरि धेरै मन्त्रालय र अनि एक अर्काको बिचमा समन्वयको अभाव हुँदा त्यसले अप्ठ्यारो पार्थ्यो। र अब अहिलेको संयन्त्र नै त्यो मन्त्रालयको संख्या घट्दाखेरि धेरै कुराहरू पहिलो त भवन नै चाहिँ धेरै बस्ने भयो हामीलाई, किनभने अब जेएनजी आन्दोलनको एउटा सरकारी भवनहरू जलेको अवस्थामा छ, त्यो कारणले गर्दा मन्त्रालय र धेरै गाडी नै जलेको कारणले त गाडी नपुग्ने त्यसका लागि राज्यले ठुलो खर्च गर्नु पर्ने थियो, त्यो मन्त्रालयको संख्या घट्दाखेरि धेरै फाइदा हुने छ नि. अझ यो मन्त्रालय घटिसकेपछि झन्डै झन्डै 2075 सालको त्यो सार्वजनिक खर्च पुनरावलोकन आयोगको रिपोर्टले 7,000 भन्दा बढी कर्मचारी चाहिँ जगेडामा जान्छन् र त्यही जगेडामा जाने कर्मचारीलाई चाहिँ परिचालन गर्ने हो भने केही वर्षलाई त लोकसेवा आयोग पनि पुर्याउनु पर्दैन. लोकसेवा आयोगबाट परीक्षा पनि सञ्चालन गर्नुपर्ने स्थिति किन हामीसँग कर्मचारीको जगेडा हुन्छ भने त्यतिखेरकै तथ्याङ्क हो. त्यसले गर्दा धेरै कारणले गाविदा चाहिँ राज्यको रिसोर्सहरू चाहिँ चुस्त हुन पुग्छन्.
हजुर, अब जस्तो समन्वयको विषय छ नि, यसअघिको समस्या चाहिँ के भने एउटा मन्त्रालयले अर्को मन्त्रालयसँग सम्बन्धित विषयहरूमा यताको फाइल उता अड्किने, उताको उता अड्किने, काम नहुने र चाहिँ गुनासो गरिरहने, काम नहुने, समन्वय हुन नसक्ने जुन अवस्था थियो, अहिले यो चाहिँ क्षेत्रहरू अलि मिलाइएको जस्तो देखिएको छ, यसले यो समन्वयको विषयलाई सहजता ल्याउँछ भनेर यहाँले भन्नुभयो. अब त्यसले चाहिँ ठ्याक्कै कामको कार्यान्वयनमा पनि प्रभाव पार्छ या चाहिँ अलि छिटो छरितो समयमै हुने हुन सक्छ?
यसले जस्तो फाइलहरू एकबाट अर्को विभागमा लैजानुपर्ने, एक मन्त्रालयबाट अर्को मन्त्रालयमा लैजानुपर्ने झन्झट मुक्त हुन साथ त्यस काममा सहजता मिल्छ नै. यस अतिरिक्त किनभने हाम्रो एउटा अर्को समस्या भने चाहिँ कर्मचारीहरू, अब जलस्रोत मन्त्रालयको कर्मचारी चाहिँ वन मन्त्रालयमा हुँदा एउटा तर्क लेख्ने, त्यही वन मन्त्रालय त्यही कर्मचारी जलस्रोत मन्त्रालयमा गएपछि अर्को तर्क लेख्ने, त्यो खालको चाहिँ हामी कहाँ विगतमा मैले तर्क भने टिप्पणी लेख्ने भनौँ, टिप्पणी लेख्ने जुन प्रचलन छ त्यसले पनि हामी कहाँ चाहिँ कर्मचारीहरूको त्यो स्कुलिङै अप्ठ्यारो अप्ठ्यारो हुँदै गएको बेलामा त्यो सम अब एकीकृत हुँदाखेरि अथवा कतिपय चाहिँ त्यो एकै प्रकृतिको हुँदा जोडिँदाखेरि चाहिँ फाइदा हुन्छ नि, त्यो त राज्यलाई नै फाइदा हुन्छ. यो फेरि यो विभिन्न आयोगहरूले दिएको यति धेरैवटा रिपोर्ट छ कि त्यो सरकारलाई धेरै अध्ययनै गर्नुपर्दैन, त्यही अध्ययनबाट आएकै निष्कर्षहरूलाई एकचोटि अझ त्यही पुनरावलोकन मात्रै गरे पुग्छ. त्यो त्यसका लागि दुई दिनमै सबै काम चाहिँ हुन सक्ने अवस्था छ, किन 2048 यताको अध्ययन भने त धेरै लामो अध्ययन हो नि हाम्रो त्यो त.
हजुर हजुर, अब अहिले सरकारले तिनै विभिन्न अध्ययनहरूलाई कार्यान्वयनमा ल्याउने सन्दर्भमा जुन सय बुँदे सुधारका कार्ययोजना ल्यायो र त्यसको कार्यान्वयन पनि अब करिब करिब अगाडि बढ़िसकेको छ. अध्यादेशको प्रक्रियाका बारेमा हामी केही बेरमा टिप्पणी गरूला. यद्यपि जसरी कामहरू अगाडि बढ़ेका छन् त्यसले जुन नतिजाहरू दिन थाल्छन् त्यसले हामीले लामो समयदेखि राखेका असन्तुष्टि या अब केही हुन सकेन, हुँदैन कि क्या हो भन्ने जुन अवस्था थियो त्यसलाई चाहिँ सकारात्मक सुधार ल्याउन सक्छ अथवा ल्याउने तर्फ मुलुक अगाडि बढ़ेको हो भन्न सकिन्छ?
यस्तो छ, अब प्रधान कतिपय नीति कार्यक्रमहरू ल्याउँदाखेरि सरकारको सय बुझे कार्यक्रमदेखि धेरै कुराहरू सकारात्मक हुँदाहुँदै त्यो कार्यक्रमहरूमा सरकारवालाहरूलाई र उनीहरूको आवाज पनि सुनियो भने त्यसले अझ बढी प्रतिफल प्राप्त गर्छ. कतिपय चाहिँ कुनै कोठामा कुनै व्यक्तिको चाहिँ मथिङ्गलमा आएको कुराले मुलुक सबै मुलुकले हित नगर्न पनि सक्छ. त्यो कारणले गर्दा सरकारवालाहरूसँग उनीहरूलाई पनि उत्साहित हुने गरी हुने माहौलमा चाहिँ ती कार्यक्रम चाहिँ प्रस्तुत गरियो र योजना दिइयो भने सबै मान्छेलाई चाहिँ एक किसिम मनोबल बढ्छ. अब अहिले चाहिँ के भने सरकारको मात्रै मनोबल बढ्ने, अरू सबै मुलुकको चाहिँ मनोबल फस्कियो भने त्यसले फेरि माहौल बन्दैन. त्यो माहौल बनाउने काम सरकारको पहिलो दायित्व चाहिँ माहौल बनाउने, सबैलाई समान अवसर हुने र कसैलाई दुःख नदिने भन्ने खालको माहौल बन्यो भने अलिक फरक हुन सक्छ. तर अब त्यो खालको अझै माहौल चाहिँ बनेको अवस्था छैन. अहिले चाहिँ सरकार तातेको छ, अरू राज्य चाहिँ सबै शिथिल हुँदै गएको हो कि भन्ने एउटा डर पैदा हुँदैछ. त्यो डरलाई पनि सरकारले कुनै न कुनै रूपमा सम्बोधन गर्नुपर्छ. र अनि अर्को त प्रधानमन्त्रीको आजसम्म बोली नै सुनिएको छैन, उहाँ निर्वाचित भए यता न संसदले सुन्यो न जनताका नाममा सम्बोधन भएको छ. प्रधानमन्त्री काम चाहिँ गरिरहनु भएको छ, के गरिरहनु भएको छ भनेर जनताले कसरी त्यसलाई कार्यान्वयन गर्ने भन्ने कुरामा कतिपय बेलामा जनता नागरिकलाई सम्बोधन गरेर उनीहरूको पनि राय लियो भने त्यसले चाहिँ अलिकति सबैको हाम्रो अपनत्व फिल गर्न सक्छ. नत्र यो एउटा सानो समूहले अपनत्व लिने, अरू मुलुकले अपनत्व लिएन भने जतिसुकै सुन्दर कार्यक्रम भए पनि त्यसको चाहिँ लाभ प्राप्त गर्न चाहिँ कठिन पर्छ भन्ने हो.
तर अब अहिले आम तहमा कस्तो छ भने बोलेर नथाक्ने काम चाहिँ अपेक्षाकृत ढंगले हेर्दाखेरि सिन्को नै नभाँच्ने जुन चाहिँ नेताहरूको जुन अवस्था देखियो त्योभन्दा त बरु नबोले पनि हुन्छ, काम गरे हुन्छ भन्ने खालका प्रतिक्रिया पनि छन् नि, त त्यसलाई कसरी लिनुभएको छ?
होइन, यस्तो धेरै बोलिरहनुपर्छ, भाषण गरिरहनुपर्छ भन्ने आवश्यक ठाउँमा चाहिँ बोल्नुपर्छ. त्यो फेरि त्यो चाहिँ किनभने त्यो मान्छेले नत्र भने रहस्यमा चाहिँ ती पात्रहरू रहस्यमा जान्छन्, रहस्यमा गइसकेपछि शङ्का आशंका बढ्छ. लोकतन्त्रमा चाहिँ भएका कुराको जुन आफूले गरेको काम पनि पारदर्शी ढङ्गले यसको मकसद यो भनेर खुलाइयो भने राम्रो हुन्छ. त्यसले गर्दा प्रधानमन्त्रीले बोलिरहनुपर्छ भन्ने होइन, कम्तीमा जे कुराहरू हुन्छ त्यो कुरा र विधि प्रक्रियाको बेलामा बोलिएन भने त्यसले चाहिँ म्यासेज अर्को जान्छ. अब आज रमाइलो लाग्ला तपाईँलाई, भोलि त त्यो संस्था ती पात्रहरू नै एउटा रहस्यका पात्र हुँदै गएर पछि गएर यदि रहस्यमा पुग्छन् कि उसले हरेक कुरा चाहिँ सत्य बोल्न खोज्दा पनि जनताले नपत्याउने अवस्था चाहिँ आउन सक्छ। यो मैले विगतका नारायण नीति दरबारका कथादेखि लिएर सिंहदरा भित्रका अनगिन्ती नबोल्ने पात्रहरू झन् पछि गएर सङ्कटमा परेको अवस्था छ। बोलिरहनुपर्छ, भाषण गरिरहनुपर्छ, भाषणमै मोहित भइरहनुपर्छ भन्ने होइन कि, तर जे जति हुन्छ बेला बखत त्यही सम्बोधन चाहिँ हुनुपर्छ। सम्बोधन भएन भने त्यो मान्छेले चाहिँ आफूलाई कतिपय बेलामा सकस फिल गर्न सक्छ, मुलुकले नै सकस फिल गर्न सक्छ। मुलुकको नेताले मुलुकलाई कता लैजाँदैछ भनेर भनिएन भने त, र बोलीद्वारा प्रकट चाहिँ प्रष्ट पारिएन, प्रकट गरिएन भने अनि ती पात्रप्रति चाहिँ रहस्यले शङ्काको दृष्टिकोणले हेर्ने क्रम पनि बढ्छ। त्यो कारण लोकतन्त्र
आदर्श
भनेकै पारदर्शिता, आफूले गरेको कामको जवाबदेहिता हो।
हुन त अब हाम्रो त्यो भनौँ न, अब हामीलाई अभ्यास, अब एउटा हामी के कुरामा अभ्यस्त भइसकेका थियौँ भने प्रधानमन्त्रीदेखि मन्त्रीहरू चाहिँ दिनभरि रिबन काट्न जाने, उद्घाटन गर्ने, भाषण गर्ने, अब अहिले त त्यो क्रम त भङ्ग भयो भनौँ एक प्रकारले। प्रधानमन्त्री पनि त्यस्ता कार्यक्रमहरूमा सहभागी हुनुभएको छैन, मन्त्रीहरू पनि सहभागी हुनुभएको छैन, आफ्नो मन्त्रालयमा काम भइरहेछ, त्यो पनि हामीलाई अलिकति नयाँ नयाँ लागेको हो कि।
यस्तो हुन्छ कतिपय कुरामा ती कार्यक्रममा गएर रिबन काटेर समय पुरै बिताउनुपर्छ भन्ने होइन, यस्ता ठाउँमा जाँदा कतिपय कुरा सरकारवालाको कुरा सुनिन्छ, उनीहरूका गुनासा सुनिन्छ, सरकारलाई नै त्यसले चाहिँ फाइदा गर्छ। अब त्यो सिंहदरबारका कोठामा बसेकाहरूले के तय गर्छन् त होला, अब अहिलेसम्म त प्रारम्भमा त विगतमा भएका अध्ययनहरूकै फाइलका ठेलीका ठेली भएको कारणले गर्दा त्यही फाइल नै कार्यान्वयन अघि बढेको, सरकारले नयाँ कुरा चाहिँ इन्ट्रोड्युस गरे होइन, विगतमा आएकै अध्ययनलाई विगतका सरकारहरूले कार्यान्वयन नगरेका कुराहरूलाई यो सरकारले कार्यान्वयनको चरणमा लगेको हो। त्यो कारणले गर्दा अहिलेलाई उहाँहरूका लागि एजेन्डा छन्, तर सधैँभरि त्यो पुरानो फाइलबाट त एजेन्डा मिल्दैन। त्यो कारणले गर्दा नयाँ कुराका लागि समाजमा के परिवर्तन हुँदैछ भनेर त्यो कुरा बुझ्नु चाहिँ फेरि राज्यको दायित्व हुन्छ। त्यो भनेको मैले सरकारवालासँग जुन अहिले लोकतन्त्रको एउटा तत्त्व चाहिँ सरकारवाला भन्ने जुन छ त्यसलाई चाहिँ एड्रेस गरिएन भने ती सरकारवालाहरूको संख्या बढ्दै जाँदाखेरि सरकार चाहिँ सानो हुन पुग्न सक्छ। त्यो कारणले गर्दा यो लोकतन्त्रमा सबैलाई चाहिँ सँगसँगै लिएर हिँड्न सक्यो भने मात्रै राज्य बलियो हुन्छ। लोकतन्त्रमा कसैलाई पाका लगाएर, कसैलाई किनारा लगाएर, कसैलाई चाहिँ निषेध गरेर अगाडि बढ्न खोज्दा फेरि प्रतिफल प्राप्त नगर्ने अवस्था चाहिँ उत्तिकै हुन्छ। किनभने हामीसँग रिसोर्स कति छ त्यो हेर्नु, उहाँले भयङ्कर ठुल्ठुलो योजना ल्याउनु होला तर मुलुकको रिसोर्स कति छ भने त फेरि अर्को म्याटर गर्छ नि। त्यसले गर्दा यी सबै कुरामा चाहिँ त्यो ठाउँ कतिपय ठाउँमा कति जाँदा मैले भाषणमै समय बिताउनुपर्छ, रिबन काटेरै बिताउनुपर्छ, कतिपय सरकारवालाहरूसँग चाहिँ सघन छलफल गरिरहनु भयो भने चाहिँ उहाँहरूलाई नयाँ कुरा गर्ने अथवा मुलुकको भावना यो रहेछ भने बुझ्ने अवसर प्राप्त हुन्छ।
अब अहिले अर्को एउटा अवस्था कस्तो चाहिँ विद्यमान देखियो भने दृष्टिदोषै भनौँ एक प्रकारले, हिजोका दिनमा राजनीतिक दलहरूले राज्यका निकायहरूलाई पनि एक प्रकारले दलीयकरण गरे, त्यसबारे सबैभन्दा बढी टिप्पणी गर्नेहरू मध्ये यहाँ पनि हो, यस्तो पाराले चल्दैन भनेर यहाँहरू भन्नुहुन्थ्यो। अब अहिलेको सरकारले ती व्यक्तिहरू अथवा ती निकायहरूमा जुन ढंगले चाहिँ व्यक्तिहरूको प्रवेश गरियो, उनीहरू जसरी त्यहाँ बसिरहेका छन् अथवा जसरी काम गरिरहेका छन्, त्यसलाई पनि यो चाहिँ उनीहरूका मानिसहरू हुन्, सरकारका मान्छे, राज्यका मान्छे भन्दा पनि यो दलका मान्छे हुन्, पार्टीका मान्छे हुन् भन्ने अवस्था चाहिँ सबैतिर देखिएको अवस्था छ। अब यसलाई बीचको अवस्थामा ठ्याक्कै यो चाहिँ सरकारका मान्छे हुन्, राज्यका मान्छे हुन्, जनताका मान्छे हुन् भन्ने बनाउनका लागि कसले कसले के भूमिका निर्वाह गरिदिनुपर्छ जस्तो लाग्छ यहाँलाई?
पहिलो त सरकारले हाफाजतले अध्यादेशद्वारा 1594 जनाको जाहिर लियो, त्यो गलत हो। ती मध्ये 1594 जनै अयोग्य हुन् त, यसमा त योग्यता छनौट गर्ने र अयोग्यहरूलाई हटाउन सक्छ सरकारले, त्यो र त्यो अयोग्यहरूलाई राख्नु पनि हुँदैन यदि दलकै पात्र छ भने तिनलाई ठाउँ पनि दिनुहुन्न। तर त्यसको विधि प्रक्रिया मैले अघि सुरुदेखि विधि प्रक्रिया भने ती विधि प्रक्रिया पनि हुन्छन्। अब यो त अझ उहाँहरूले जसरी भर्ती गर्नु भोलिले अर्को पनि, अब यो नयाँ नजिर आयो अध्यादेशद्वारा चाहिँ पुरै हटाइदिने, अब सधैँ त उहाँहरूको सरकार रहँदैन, भोलि उहाँहरूलाई पनि यो अध्यादेशको पद्धतिले असर गर्न सक्छ। यसमा चाहिँ के भने यो अध्यादेशद्वारा भन्दा पनि अयोग्य छन् भने तिनलाई हटाउनुपर्छ। अब
तर यो विषय त उहाँहरूको
1594 जनै नियुक्तिमा चाहिँ प्रश्न उठ्न ठाउँ छ, तर अब साथै 1594 जना भनिए पनि त्यहाँ फेरि त्यो अब सरकारले त्यसको ठ्याक्कै व्याख्या नगरेको जस्तो देखे, जस्तो धेरै जस्तो त्यो नियुक्तिमा गएका मान्छेहरू त्यो पहिलो सदस्य हुन्छ, जस्तो दूरसञ्चार प्राधिकरणमा गएका, सञ्चार मन्त्रालयका प्रतिनिधि होला, गोरापत्रमा गएका चाहिँ सरकारकै प्रतिनिधि हुन्छन्, बाहिरबाट नियुक्ति भएको संख्या चाहिँ एकदम कम हुन्छ, तर संख्या एकदम ठुलो छ भने भयावह बनाइयो। तर भोलि 1594 जना सरकारले यसरी म्यासेज लगिसक्यो कि अति 1500 जनै दलीय कार्यकर्ता हुन् भने म्यासेज लग्यो, तर त्यो त होइन, व्यवहारमा हेर्दा त एक दुई एउटा कुनै सञ्चालक समिति सातजना छ भने पाँचजना त पदे नै हुन्छन्, दुई तिनजना मात्रै सरकारवाला निकायका होलान्। त्यो कारण दलीय चाहिँ जुन ट्याग लगाइएको छ त्यो दलीय ट्याग लगाउनु सरकारी कर्मचारीलाई सरकारले आफैले दलीय ट्याग लगाइदियो त्यो त होइन, त्यो त पदेन सदस्य ग्रुपमा गएका कुरा, त्यो पनि व्याख्या नगरिकन यतिजना बाह्य नियुक्ति रहेछ भने एउटा एनालिसिस पनि नगरिकन चाहिँ जुन अध्यादेशद्वारा फालियो त्यो पनि गर्छ। अब नियुक्तिमा प्रत्येक नियुक्तिमा चाहिँ मान्छेले गहिरेर हेर्छन् ती यदि राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थक रहेछन् भने सरकारलाई हावाकावा बनाइदिने काम त्यसैबाट हुन सक्छ। त्यो कारणले ती
नियुक्तिहरू
नियुक्ति प्रक्रिया अबको नियुक्ति प्रक्रियामा चाहिँ स्वच्छ बनाउनको लागि नियुक्ति प्रक्रियामा पुरै पारदर्शिता र त्यसको लोकसेवा आयोगले जिम्मा दिइदिए हुन्छ त्यो सम्बन्धित निकायहरूले। उहाँहरू सरकार आफैले चाहिँ नियुक्ति गर्न थाल्यो, मन्त्रालय आफैले नियुक्ति गर्न थाल्यो भने एउटा अनुहार फथेरेर उहाँको अनुहार ल्याउन खोजेको मात्रै हो भन्ने म्यासेज जान्छ।
तर यसमा चाहिँ के कुराहरू पनि चर्चामा छ भने जस्तो एउटा सरकार आउँछ जनादेश लिएर या मतादेश लिएर आउँछ, उसले गरेका नियुक्तिहरू अर्को सरकार आएपछि त्यो स्वत चाहिँ परिवर्तन हुनुपर्छ भन्ने मान्यता पनि छ नि त, हामी कहाँ त त्यो न्यायालयमा जाने।
अब यो अमेरिकी पद्धतिमा इस्पाइल सिस्टम हो, हरेक अमेरिकामा यो प्रचलन छ, हामीले पनि त्यही प्रचलन अप्नाउँदा केही छैन। यसलाई फेरि हामीले भन्न मेरिट बेस भन्ने अनि त्यहाँ इस्पाइल सिस्टममा गयो भने त्यसको फरक हो, हामी त्यो इस्पाइल सिस्टममा जाने हो भने त्यही सिस्टममा जाने भनेर घोषणा गर्दा केही फरक पर्दैन, भोलिकोले पनि त्यही सिस्टमलाई अप्नाउँछ। तर हाम्रोमा चाहिँ अलिकति अलिक मिथ खालको भयो, अब हेर्दा स्पोइल जस्तो देखिन्छ, अब फेरि कतिपय बेलामा मेरिटलाई पनि आधार मानेर देखिन्छ। त्यो मिली अप्नाएको व्यवस्था चाहिँ के हो भनेर स्पष्ट पार्दाखेरि सरकारलाई सजिलो हुन्छ।
हजुर, हामीसँग हुनुहुन्छ वरिष्ठ पत्रकार हरिबहादुर थापा, समसामयिक विषयमा उहाँको टिप्पणी हामीले लिइरहेका छौं। अब यो सरकारको नीति तथा कार्यक्रममा जुन विषयहरू आएका छन् प्रधानमन्त्रीले अहिले जवाफ दिनुपर्ने विषय पनि छ, यद्यपि प्रधानमन्त्रीले जवाफ दिनुपर्ने भन्ने हाम्रो वैधानिक व्यवस्था या कानूनमा व्यवस्था रहेन छ, प्रधानमन्त्रीले वा प्रधानमन्त्रीले तोकेको मन्त्रीले दिने भन्ने रहेछ। अब यो अध्यादेशकै विषय पनि हामीसँग भएकै संविधानमा भएकै व्यवस्था हो, अब यद्यपि यसको दुरूपयोग भयो भन्ने विषयमा धेरै टिप्पणीहरू भएका छन्, आलोचनाहरू भएका छन्, आफू सत्तामा रहँदा ठिक बाहिर रहँदा विरोध गरेका सबै पार्टीहरूले गरिरहेका छन्। अब यसलाई एउटा ट्र्याकमा ल्याउने सन्दर्भमा कसरी चाहिँ सरकारले कसरी सोच्न सक्छ, अब यही विषयहरू फेरि राजनीतिक चाहिँ मुद्दा बन्यो भने मुलुकको ध्यान, संसदको ध्यान, सरकारको ध्यान या पार्टीहरूको ध्यान अन्यत्र जाला, अब यत्रो धेरै चाहिँ जनादेश ल्याएको मतादेश ल्याएको पार्टीले अब सुधारका कामहरू गर्नुपर्नेछ सरकारले।
यसमा यस्तो छ, प्रधानमन्त्री अहिलेसम्मको एउटा धेरैको मनमा गर्दै गएको चिज चाहिँ के हो भने प्रधानमन्त्री र उहाँको सरकार संसदलाई अपमान र हेयको दृष्टिले हेर्दैछ भन्ने म्यासेज बाक्लिँदैछ। त्यो कारणले गर्दा किनभने प्रधानमन्त्रीले संसदमा आजसम्म बोल्नु भएको छैन, पहिलो त जननिर्वाचित प्रधानमन्त्रीले पहिलोचोटि संसदमा बोल्ने प्रचलनै छ, अझ हरेक अधिवेशनको प्रारम्भमा, तर जननिर्वाचितको पहिलो प्रधानमन्त्रीले बोलेर जनता त्यो संसदमा बोल्नु भनेको पूर्ण सम्पूर्ण चाहिँ मुलुकलाई सम्बोधन गर्नु हो, त्यो संसदमा उहाँको बोली नसुन्नु अनि पहिलोचोटि टेबुल गर्दाखेरि उहाँले नबोल्नु, त्यस अतिरिक्त उहाँले चाहिँ संसदमा अब चाहिँ उपस्थित नहुनु, अनि अर्को त सबैभन्दा ठुलो घटना त अब धेरैले चाहिँ अब केटाकेटी पन्थी अस्तिको जुन राष्ट्रपतिले भाषण गरिरहँदाखेरि बिचैमा उठेर हिँड्नुभयो, उहाँकै भाषण हो, उहाँ आफ्नै उहाँ प्रधानमन्त्री राष्ट्रपति त भाषण मात्रै गर्ने, त्यो कार्यक्रम त प्रधानमन्त्रीको, उहाँले त्यति पनि भ्याउ नपाउनुले गर्दाखेरि उहाँप्रति एक किसिमको चाहिँ प्रश्न उब्जिएको छ। अनि अर्को चाहिँ के भने संसदमा प्रधानमन्त्रीले अर्को मन्त्रीलाई नियुक्त गर्ने आफ्नो चाहिँ प्रस्ताव गर्न सक्छ, तर त्यो कस्तो अवस्थामा भन्ने कुरा पनि हिजो व्याख्या भने खास गरिकन प्रधानमन्त्री तिनवटा कुराबाट बाहिरिन सक्दैन, पहिलो नीति तथा कार्यक्रम उसैको भएको कारणले गर्दा त्यसको जवाफ दिनु प्रधानमन्त्रीकै दायित्व, आजसम्म प्रधानमन्त्रीले नै जवाफ दिइरहेका छन्, यहाँसम्म कतिपय बेला प्रधानमन्त्रीले अस्पतालको बेडबाट पनि जवाफ दिएको हामीसँग उदाहरण छ, त्यसका लागि 2052 भदौ 25 चाहिँ घटनाहरू हेरे हुन्छ। अनि अर्को चाहिँ विदेश भ्रमण जानु अघि र विदेशबाट भ्रमणबाट फर्किए अघि पछि चाहिँ प्रधानमन्त्रीले संसदलाई जानकारी गराउनुपर्छ, त्यस अतिरिक्त अर्को चाहिँ प्रधानमन्त्रीसँग जुन प्रश्नोत्तर हुन्छ प्रधानमन्त्री स्वयंले नै त्यसमा चाहिँ लिनुपर्छ र जवाफ दिनुपर्छ, अरू होला विधेयकका हकमा होला, अरू प्रस्तावका हकमा होला भन्न सक्छ। तर हामी कहाँ हिजोको त्यो अपव्याख्या भएको र अपव्याख्या त्यो धाराको जुन नियावलीको जुन कोड गरिएको छ तीनवटा कुराबाट प्रधानमन्त्री भाग्न सक्दैन, मैले भने प्रधान प्रश्नोत्तर, विदेश भ्रमण जानु र अहिलेको फर्किएपछिको जवाब र नीति तथा कार्यक्रममा प्रधानमन्त्री बस्नु अनिवार्य हुन्छ। किनभने अब हामी कहाँ चाहिँ यो संविधान कि अब तपाईँहरूले नियावलीको व्याख्या गर्नु भएको छ, त्यो हाम्रो संविधानले नै प्रधानमन्त्री र उहाँका मन्त्री परिषदका सदस्यहरू संसदप्रति जवाफदेही हुन्छ। संसदले बोलाएको बेला प्रधानमन्त्रीले उपस्थित भएर जवाफ दिनुपर्छ र अब जवाफै दिन मन्त्रीले नै जवाफ दिन्छु भनेर संसदलाई चाहिँ अपमानको दृष्टिले हेर्दै जाँदाखेरि चाहिँ त्यसको फरक माहौल गएको छ। तर अब एउटा राम्रो पक्ष चाहिँ के भयो भने अब सबै कुराको नेगेटिभ मात्र नै पोजिटिभ पक्ष के देखियो भने अब चाहिँ जुन कार्यकारी प्रधानमन्त्री राष्ट्रपति भनेर जसरी वकालत गर्थे प्रधानमन्त्रीकै यो विरोध संसदबाट निर्वाचित प्रधानमन्त्रीकै यो खालको रवैया देखिएपछि भोलि चाहिँ प्रत्यक्ष कार्यकारी हुँदा कस्तो होला भन्ने कुरा चाहिँ अब अनुमान लगाउने र त्यसले गर्दा कार्यकारीको वकालत गर्नेहरूको लागि प्रधानमन्त्रीको यो प्रारम्भिक दिनका रवैया नै एकदम त्यही नै उदाहरणका रूपमा चाहिँ लिन सक्ने ठाउँ चाहिँ बनिया छ। त्यसले गर्दा सबै कुरा कुनै कुराले चाहिँ अझै फरक सन्देश पनि दिन सक्छ र फरक माहौल पनि बनाउन सक्छ भने यो अर्को त्यसको सकारात्मक पूर्ण गर्ने यो आउँछ।
धेरै धन्यवाद यहाँलाई यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि। उहाँ हुनुहुन्थ्यो वरिष्ठ पत्रकार हरिबहादुर थापा। पछिल्लो समसामयिक राजनीतिका सन्दर्भमा उहाँले आलोचनात्मक टिप्पणी राख्नुभयो। अन्तर्संवादको निर्धारित समय सकिएको छ। प्राविधिक मित्र शंकर भण्डारीलाई धन्यवाद। सन्तोष रेग्मी बिदा हुन्छु। नमस्कार।